यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गरेर काम नगर्नेहरूको लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कुल जनसंख्याको 0.5% भन्दा कम भएका जात जातिलाई मात्र अल्पसंख्यकका रूपमा तोक्ने सरकारको निर्णय। नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने। र चीनको एक कोइला खानीमा दुर्घटना हुँदा 12 जनाको मृत्यु।
खुशी कसरी खुशी हुन्छ जब बने छैन कोही छैन कोही आफ्नो भन्दैमा आफ्नो हुन्न सम्पर्कमा बस्या खै सम्पर्कका लागि बलियो आधार नेपाल टेलिकम हो राष्ट्रकै संचार सम्पर्कको आधार राष्ट्रको संचार नेपाल टेलिकम राष्ट्रको संचार
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर काम नगर्नेहरूको लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज संचार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको संयुक्त समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा रहेको उल्लेख गर्दै लाइसेन्स लिने होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक रहेको र यसमा सरकार लचिलो हुन नपर्ने बताउनुभयो। बैठकमा प्रधानमन्त्री प्रचण्डले विज्ञापन सम्बन्धी नीतिलाई सरल बनाउन र देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बेला संचार उद्योगको रक्षा गर्नेतर्फ सोच्न संचार मन्त्रालयलाई निर्देशन दिनुभयो। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत उत्पादन र खपतका दृष्टिले हिउँदमा आयात गर्नुपर्ने र वर्षायाममा निर्यात गर्नुपर्ने परिस्थिति रहेको बताउनुभयो। त्यस्तै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी संचार माध्यमको गुणस्तरीयता र विश्वसनीयतामा वृद्धि गर्न आवश्यक गृह कार्य भइरहेको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योजनाबद्ध शहरको विकास गर्न स्मार्ट सिटीहरूको निर्माण आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। शहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले योजनाबद्ध शहरको विकास दीर्घकालीन रणनीतिका साथ ल्याइएको भन्दै गम्भीरतापूर्वक कार्यान्वयनमा जानुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरणको क्षेत्रमा धेरै नीतिगत र कानूनी सुधार जरूरी रहेकाले अहिलेको वस्तुगत अवस्थिति सम्बोधन गर्ने गरी ऐन निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा शहरी विकास मन्त्री सीता गुरूङले आयोजनाको संख्या र बजेटको सीमितताका बीच काम गर्नुपर्ने अवस्था रहेको बताउँदै व्यवस्थित शहर बनाउने परियोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर काम अगाडि बढ़ाउनुपर्ने बताउनुभयो। त्यस्तै वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्र महतोले रूख कटानको कानूनी प्रक्रिया लामो हुँदा विकास आयोजनाको काम प्रभावित भएको काठ निर्यातको भन्सार नीति वैज्ञानिक नभएकाले मन्त्रालय त्यसको समाधानमा केन्द्रित भएको बताउनुभयो। बैठकमा नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालले बन्दर विकासलाई एक अर्काका सहयोगी अंगको रूपमा अगाडि लैजाँदा विकासलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन सकिने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनैतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। रोल्पाका सांसद एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नेतृत्वको प्रतिनिधि मण्डलले बजेट अभावका कारण शहीद मार्ग निर्माणमा ढिलाइ भएको सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बुझाउन गएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले शहीद मार्ग निर्माण तथा कालो पत्रका लागि तत्काल काम अघि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। आर्थिक वर्ष 2064-65 शुरू भएको दाङको घोराईदेखि रोल्पाको होलेरी घरती गाउँ हुँदै पूर्वी रूकुमको हुकाम मैकोटसम्मको शहीद मार्ग निर्माणले अझै पूर्णता नपाएकाले प्रधानमन्त्री प्रचण्डको ध्यान आकर्षण गराएको सांसद पुनले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा प्रधान न्यायाधीश श्रेष्ठले नवनियुक्त न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। राष्ट्रपति पौडेलले हिजो उहाँहरूलाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। संसदीय सुनवाई समितिको हिजोको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा छ जनाको नाम अनुमोदन गरेको थियो। सरकारले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कुल जनसंख्याको 0.5% भन्दा कम जनसंख्या भएका जात जातिलाई मात्रै अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय जनगणना 2078 को तथ्याङ्कलाई आधार मानि कुल जनसंख्याको 0.5% भन्दा कम जनसंख्या रहेका दलित बाहेकका जात जातिलाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन तथा 2 को खण्ड ख को प्रयोजनको लागि राष्ट्रिय जनगणना 2078 को कुल जनसंख्याको 0.5% भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जात जाति दलित बाहेकलाई अल्पसंख्यकको रूपमा तोक्ने भन्ने निर्णय भएको छ। यो जनगणना नयाँ भएको भएर यो निर्णय गरिएको हो आज। र त्यसै गरेर यो मन्त्री परिषद सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका 2080 स्वीकृत गर्ने भन्ने पनि निर्णय भएको छ।
यस्तै आजको मन्त्री परिषद बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका 2080, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति 2079 र राष्ट्रिय बाल बालिका नीति 2079 स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक एक मतदान स्थल तोकेको छ। आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम, बागमती प्रदेशका लागि भूटन देवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय हेटौँडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढ़ीलाई मतदान स्थल तोकेको छ। प्रत्येक मतदान स्थलमा 2-2 मतदान केन्द्र रहने गरी 7 मतदान स्थल र 14 मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यका लागि मतदान गर्न तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्र रहेको जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको समानुपातिक निर्वाचन प्रणालीका कारणले कुनै एक दलको बहुमत आउन कठिन हुने बताउनु भएको छ। नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको आज जनकपुर धामको तिरहुतिया गाछीमा उद्घाटन गर्दै सभापति देउवाले मधेसमा कांग्रेसलाई बलियो बनाउने कार्यमा आम कार्यकर्ता तथा नेतालाई अग्रसर हुन आग्रह गर्नुभयो। सभापति देउवाले मुलुकमा भएको हरेक परिवर्तनमा मधेसका जनताले ठूलो बलिदान दिएको बताउँदै संघीय गणतन्त्रको रक्षाका लागि मधेस प्रदेशका जनता बढ़ी सजग र सचेत रहन आवश्यक रहेको उल्लेख गर्नुभयो। पार्टी उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले 70 वर्षको लड़ाईपछि प्राप्त भएको संघीय गणतन्त्रलाई देशका कुनै पनि शक्तिले हल्लाउन नसक्ने बताउँदै वर्तमान संविधानको विरूद्धमा हुने हरेक गतिविधिमा मधेसले खबरदारी गर्न जरूरी रहेको बताउनुभयो। अर्का उपसभापति एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक पर्ने कानूनको निर्माण अध्यादेश मार्फत भए पनि सरकारले ल्याउने पक्षमा रहेको बताउनुभयो। महामन्त्री गगन थापाले आम जनता संघीयता तथा गणतन्त्रको विपक्षमा नभई कुशासन र भ्रष्टाचारको विरूद्धमा रहेको बताउनुभयो। अर्का महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा सुशासन तथा जनताको आकांक्षा अनुसारको विकासको चाहना पूरा गर्नका लागि इमानदारीपूर्वक अगाडि बढ़न आवश्यक रहेको बताउनुभयो। पार्टी प्रवक्ता एवं अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले मुलुकको आर्थिक अवस्थामा सुधार हुन थालेको बताउँदै संघीयतालाई बलियो बनाउन सरकार अगाडि बढ़ेको बताउनुभयो। नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले पार्टीको विधान सम्मेलनको तयारी स्वरूप विधान मस्यौदा तयार पार्न सात सदस्यीय मस्यौदा समिति गठन गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार समितिमा उपाध्यक्ष पम्फा भूषाल, महासचिव देव गुरूङ, उपमहासचिवहरू गिरिराज मणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरू गणेश शाह र राम कार्की हुनुहुन्छ। यस्तै बैठकले पार्टीको विशेष रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ। बैठकले अभियानबाट पार्टी चलायमान र गतिशील भएको तथा भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। बैठकले देशैभर पालिका स्तरमा जनपरिचालन सहित ए पुष 16 गतेदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय यही पुष 16 गतेदेखि पार्टी रूपान्तरण अभियान समापन गर्ने निर्णय गरेको छ। राष्ट्रिय योजना आयोगले माघ मसान्तभित्र 16 आवाधिक योजना सार्वजनिक गर्ने भएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता यमलाल भूषालले जाजरकोट भूकम्पका कारण कार्यतालिकामा फेरबदल भए पनि माघ मसान्तसम्म 16 योजना सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले 16 योजनाले उत्पादन वृद्धि सहितको रोजगारी सृजनालाई प्राथमिकतामा राखेको बताउनुभयो। उपाध्यक्ष डाक्टर श्रेष्ठले नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा 42% प्रगति हासिल गरेको भन्दै संयुक्त राष्ट्रसंघका अन्य मुलुकहरूभन्दा नेपालको अवस्था राम्रो रहेको बताउनुभयो। उपाध्यक्ष डाक्टर श्रेष्ठले विगतका कमी कमजोरीलाई सुधार गर्दै 16 आवाधिक योजनालाई वस्तुनिष्ठ र कार्यान्वयन योग्य बनाउन सरकारवाला निकाय र विज्ञसँग छलफल गरिएको बताउनुभयो। परराष्ट्र मन्त्री एनपी साउदले बेलायतसँग नेपालको 100 वर्ष अघि भएको मैत्री सन्धि विगतमा गरिएको बलियो अन्तर्राष्ट्रिय संयन्त्र भएको बताउनु भएको छ। नेपाल बेलायत मैत्री सन्धिको 100 वर्ष पूरा भएको अवसरमा आज सन्धिमा हस्ताक्षर भएको स्थल सिंहदरबारको प्रेक्षालयमा आयोजित समारोहमा परराष्ट्र मन्त्री साउदले नेपाल र बेलायत बीच दुई शताब्दी अघि सन् 1816 कूटनैतिक सम्बन्ध स्थापित हुँदा मैत्री सन्धिले दुई देशबीचको चिरस्थायी मित्रता र विश्वासलाई सुदृढ़ बनाएको उल्लेख गर्नुभयो। नेपाल र श्रीलंका बीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ। नेपाल श्रीलंका संयुक्त आयोगको आज काठमाडौँमा भएको बैठकमा व्यापार तथा लगानी अभिवृद्धि, दुई देशबीच हवाई सम्पर्क विस्तार, संस्कृति, पर्यटन एवं शिक्षा क्षेत्रमा सहकार्य, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाड़ीको प्रयास, बिमस्टेक प्रक्रियालाई सुदृढ़ गर्ने तथा क्षेत्रीय सहयोगका साथै बहुपक्षीय मंचमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्री एनपी साउद र श्रीलंकाको नेतृत्व त्यहाँका विदेश मन्त्री एमयूएम अली साबरीले गर्नुभएको थियो। दाङ जिल्लाका सामुदायिक वन समूह सिमसार क्षेत्रको संरक्षणमा लागेका छन्। पछिल्लो समय सिमसार क्षेत्र सुक्दै जान थालेपछि सामुदायिक वन समूहले त्यस्ता क्षेत्रमा पोखरी निर्माण गरेर माछा पालन गरी आमदामीसँगै सिमसार क्षेत्रको संरक्षण पनि गर्न थालेका छन्। दाङबाट संवाददाता प्रेम बहादुर रामजाको रिपोर्ट।
सिमसार क्षेत्र सुक्न थालेपछि दाङका केही सामुदायिक वनले भने त्यसको संरक्षण सँगै आमदानी गर्न थालेका छन्। गढवाको गोबरडिया सामुदायिक वन समूहले सिमसार क्षेत्र संरक्षणका लागि पोखरी निर्माण गरेर सिमसार क्षेत्र संरक्षण गर्नुका साथै आमदानीको स्रोत समेत बनाउन थालेको हो। वन समूहका अध्यक्ष शिव प्रसाद यादव:
यसबाट भएको आमदानीलाई चाहिँ समूहको कोष भित्र राखेर त्यसलाई नै संरक्षण गर्ने र वनमा भएको गतिविधिहरूलाई पैसालाई त्यसमा हामीले खर्च गर्ने गरेका छौँ।
क्षेत्रमा रहेको पानी जमिनमुनि भासिन थालेपछि वन समूहले पोखरी निर्माण गरेर माछा पाल्नुका साथै आसपासको वातावरण हराभरा बनाएको छ। यस्तो कार्यले सिमसार क्षेत्रको संरक्षण हुनुका साथै वन वातावरण तथा जैविक विविधता संरक्षणमा समेत ध्यान दिइएको पाइएको छ। नागरिक अगुवा गंगाराम भट्टराई:
बाहिरको समुदायले पनि यहाँ आएर हेरेर देखेर सिकेर आफ्नो गाउँ समाजमा आफ्नो टुल बस्तीमा यो लेभलमा काम गर्न जरुरी छ भन्ने एउटा गतिलो सिकाइ पनि हामीलाई प्राप्त भएको छ अथवा मिलेको छ।
जिल्लाका सामुदायिक वन समूहले सिमसार क्षेत्रको संरक्षणका लागि आफ्नो कोष प्रदेश तथा संघीय सरकारको बजेट मार्फत पोखरी निर्माण गरेर जैविक विविधतामा समेत सहयोग गर्ने गरेका छन्। प्रेम बहादुर रामजा, रेडियो नेपाल, दाङ।
जलवायु परिवर्तन सम्बन्धी कानून बनाउन जारी परमादेश बमोजिम हालसम्म कानून नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतले 2075 पुस 10 गते दिएको परमादेश अनुसार सरकारले अहिलेसम्म कानून नबनाएको उल्लेख गर्दै अधिवक्ता पदम बहादुर श्रेष्ठले अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार: अमेरिकाले गाजामा थप इजरायली बन्धकहरूको रिहाई र नयाँ युद्ध विरामको विषयमा गम्भीर वार्ता भइरहेको जनाएको छ। उता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले भने प्यालेस्टाइनी क्षेत्रमा इजरायली सुरक्षा बलहरूसँग युद्धरत हमासको उन्मूलन नभएसम्म गाजामा कुनै युद्ध विराम नहुने बताएपछि अस्थायी युद्ध विरामको सम्भावना अनिश्चित बनेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। यसैबीच गत अक्टोबरमा इजरायली आक्रमण शुरू भएदेखि हालसम्म गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या 20,000 नागेको हमास निकट संचार कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिका अनुसार पीड़ित मध्ये 8,000 भन्दा बढ़ी बाल बालिका, 6,200 महिला छन्। आक्रमणमा 52,000 भन्दा बढ़ी व्यक्ति घाइते भएका छन् भने 6,700 भन्दा बढ़ी व्यक्तिहरू अझै बेपत्ता छन्। इजरायली हमलामा 310 चिकित्सा कर्मचारी, 35 सैन्य कर्मचारी तथा 97 जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ। उत्तर पूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा 12 जनाको मृत्यु भएको छ। आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष मात्र 168 खानी दुर्घटनामा 245 जनाको मृत्यु भएको थियो। यही सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा 16 जनाको मृत्यु भएको थियो। भारतले चिसोबाट जोगिन 4 वर्ष मुनिका बाल बालिकामा प्रयोग हुँदै आएको कफ सिरप औषधिमा प्रतिबन्ध लगाएको छ। भारतमै निर्मित कफ सिरपको सेवनबाट गत वर्ष गाम्बिया र उज्बेकिस्तानमा बाल बालिकाको मृत्यु भयो भन्ने घटनापछि सरकारले सो औषधि बिक्री वितरण गर्न रोक लगाएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब आर्थिक समाचार:
नारायणगढ़ मुगलिन सड़क खण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस 7 गतेदेखि दैनिक 4 घण्टा सवारी आवागमन बन्द हुने भएको छ। पुस 7 गते बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सड़क बन्द गरेर काम गरिने नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड नारायणगढ़ मुगलिनले जनाएको छ। नारायणगढ़बाट मुगलिनतर्फ जाने सवारी साधन मध्ये यात्रुवाहक सवारी साधन 15 किलो बजारदेखि जुगेडीसम्म रोकिनेछन् भने मालवाहक सवारी साधन भतेरी जंगलदेखि रामनगर रोकिनेछ। यसै गरी काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुगलिन बजारदेखि मनकामना केबल कारसम्म र मालवाहक सवारी साधन लेवाटारमा रोक्नुपर्नेछ। पोखराबाट आउने यात्रुवाहक सवारी साधन बेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारी साधनलाई 1700 फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ। सो सड़कमा 19 पुल मध्ये 4 4 वर्ष अघि निर्माण भएका छन् भने बाँकी 15 पुलको काम एकैसाथ थालिएको थियो। 24 महिना ठेक्का अवधि भएको म्याग्दीको एक सड़क आयोजना एक वर्ष भित्रै निर्माण सकिएको छ। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरोला सड़क अन्तर्गत म्याग्दीको बेनी नगरपालिका काली पुलबाट गलेश्वर जोड्ने बेनी गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्य भन्दा एक वर्ष अघि नै सकिएको हो। बेनी जोमसोम कोरोला सड़क खण्ड अन्तर्गत ठेक्का लागेका खण्ड मध्ये सबभन्दा छोटो समयमा धेरै काम गरेको खण्ड बेनी गलेश्वर रहेको योजनाका इन्जिनियर अच्युत विलास पन्तले जानकारी दिनुभयो। यस अघि छोसेर कोरोला खण्डको 18 किलोमिटर ग्राभेल गर्ने काम पनि लक्ष्य अघि नै सकिएको थियो। जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी परेको उजुरी मध्ये हालसम्म 459 उजुरी फर्चोट गरेको छ। अनलाइनबाट दर्ता भएका 1875 उजुरी मध्ये छलफल विधिबाट 459 उजुरी पीड़ितको पक्षमा फर्चोट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिनुभयो। पोखराको फेवा किनारामा आयोजना हुने 25 सड़क महोत्सवको तयारी तीव्र पारिएको छ। हरेक वर्ष अंग्रेजी नयाँ वर्षमा आयोजना हुने सड़क महोत्सवको रजत जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्ने रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवानले जनाएको छ। नेपालको अन्तर्राष्ट्रिय ब्राण्ड बनेको पोखराको सड़क महोत्सवमा 5 दिनसम्म सड़कमै खाउँ सड़कमै रमाऊ भन्ने नारा सहित रैथाने उत्पादनलाई विशेष जोड़ दिएको महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा विभागीय क्लब एपीएफले विजयी शुरूआत गरेको छ। एपीएफले विजयी शुरूआत गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको महिला टोलीलाई 23 बल बाँकी छँदै 9 विकेटले पराजित गरेको हो। मुलपानी मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमले दिएको 88 रनको लक्ष्य 16.1 ओभरमा 1 विकेट गुमाउँदै भट्टाएको हो। एपीएफका लागि अभिजित रहँदै ज्योति पाण्डेले 49 रन र इन्दु वर्माले 31 रन बनाए। त्यस्तै सीता राणा मगरले 4 रनको योगदान गरिन्। सुदूरका लागि ईश्वरी विष्टले 1 विकेट लिइन्। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 87 रन बनाएको थियो। सुदूरका लागि दुई खेलाड़ीले मात्र दोहोरो अङ्कको रन बनाउन सके। कविता जोशीले 22 र सम्झना खड्काले 12 रनको योगदान गर्दा अन्य खेलाड़ीको दोहोरो अङ्कको रन बनाउन सकेनन्। एपीएफका लागि सोनु खड्काले 2 तथा सुमन विष्ट इन्दु वर्मा र करूणा भण्डारीले 1-1 विकेट लिए। त्रिवेणी क्रिकेट मैदानमा भएको अर्को खेलमा बागमतीले मधेस प्रदेशलाई 28 रनले पराजित गरेको छ। त्रिवेणी क्रिकेट मैदानमा बागमतीले दिएको 118 रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले निर्धारित ओभरमा 5 विकेट गुमाउँदै 89 रन मात्र बनाउन सक्यो। मधेस प्रदेशका लागि पूजा महतोले सर्वाधिक 35 रन बनाए। त्यस्तै अनुराधा चौधरीले 21 रनको योगदान गर्दा प्रतिमा शाहले अभिजित 15 रन बनाए। मधेसका अन्य खेलाड़ीको प्रदर्शन राम्रो रहेन। बागमतीका लागि कप्तान अस्मिना कर्मचारीले 2 तथा मनिषा उपाध्यायले 1 विकेट लिए। मधेसका 2 खेलाड़ी रन आउटको शिकार भएका थिए। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा 4 विकेट गुमाउँदै 117 रन बनाएको थियो। बागमतीका लागि यशोदा विष्ट र कप्तान अस्मिना कर्मचारीले अभिजित 47 र 30 रनको योगदान गरे। त्यस्तै हेलिसा गुरुङले 12 रन बनाउँदै आउट भएकी थिइन्। बागमतीले पनि बाँकी 3 विकेट सस्तैमा गुमाएको थियो। मधेसका लागि पूजा महतोले 2 तथा कविता गौतमले 1 विकेट लिए। विकेट किपर लक्ष्मी चौधरीको उत्कृष्ट ब्याटिङमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई 4 विकेटले हराउँदै विजयी शुरूआत गरेको छ। जितको लागि 103 रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले 17 ओभरमा 6 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 102 रन बनाएको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.3 डिग्री सेल्सियस, न्यूनतम 4.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.8 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.9 डिग्री सेल्सियस, न्यूनतम 6.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 23.8 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस। यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गरेर काम नगर्नेहरूको लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कुल जनसंख्याको 0.5% भन्दा कम भएका जात जातिलाई मात्र अल्पसंख्यकका रूपमा तोक्ने सरकारको निर्णय। नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने र चीनको एक कोइला खानीमा दुर्घटना हुँदा 12 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।